الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهد الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا وشفيعنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وسلم تسليما كثيرا كثيرا اما بعد فقد قال رسول الله صلى الله عليه وسلم يقول في آخر الزمان دجالون كذابون ياتونكم بأحاديث ما لم تسمعوا أنتم ولا آباؤكم لا يضلونكم ولا يفتنونكم أو كما قال صلى الله عليه وسلم. یہ حدیث امام مسلم رحمۃ اللہ علیہ نے ذکر فرمائی ہے اور مشکات میں بھی یہ موجود ہے. حضور اکرم صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ آخر زمانے میں ایسے لوگ آئیں گے جو دجل اور فریب کے ذریعے سے لوگوں کو گمراہ کریں گے اور وہ جھوٹے ہوں گے. تمہارے سامنے ایسی ایسی باتیں کریں گے کہ جن کو نہ تم نے سنا ہوگا اور نہ تمہارے آبا اور اجداد نے سنا ہوگا. تم ان سے دور رہنا, تم ان کے شر سے اپنے آپ کو بچانا, وہ تمہیں گمراہ نہ کر دیں اور فتنے میں نہ ڈالیں. قیامت کا قرب ہے اور فتنوں کی بارش ہو رہی ہے. طرح طرح کے فتنے وہ بروز سر اٹھا کر امت کو گمراہی اور ہلاکت کے اندر ڈالنے کی سب تو کوشش کر رہے ہیں. آپ نے دیکھا کہ مخلوط تعلیم کا رواج اور اس کی وجہ سے نئی نسل کو اس بری طرح گناہ کے اندر اور معصیت اور نافرمانی کے اندر مبتلا کیا جا رہا ہے. وہ محتاج ہو رہا ہے اور لوگ ہیں کہ وہ اپنے بچوں کو اپنی بچیوں کو ایسی درسگاہ کے اندر داخل کرنے میں کوئی حرج نہیں سمجھتے جہاں یہ مضبوط نظام تعلیم رائج. آپ دیکھتے ہیں کہ آج کل سوسائٹی کے اندر مرد و زن کا اختلاف وہاں असली बात यहाँ होती है और उनमें औरतें और मर्द बेहिजाब बेमहाबा के तकलीफ बेपर्दा शरीक होते शादी ब्याह की तकरीबात में भी ये होता है और इसी तरह दूसरा कोई सिलसिला इज्तिमा का हो तो वहां भी ये सूरत सामने आती है। टीवी का असर और गुस्से हमारे माशरे पर इस तरह मुसल्लत है कि पूरे जवान बच्चे मर्द और सब के सब प्यार ठंड को इनके सामने बैठकर उसके बेहूदा और लव सबके इसी तरीके से जो अखबार हैं या जो रसाइल हैं उनको अगर देखा जाए तो वो अपने मजामीन के एतबार से और अपनी जाहिरी शक्ल और सूरत के एतबार से शरीयत के पर खिलाफ अगर ऐलान छप रहे हैं और उनकी इशात हो रही है उनका बड़ा हिस्सा फालिक अक्सरियत वो उनका मुताला करने और उनको पढ़ने के लिए बेकरार और बेचैन नजर आते हैं। इस सारी सूरत हाल इस सूरत हाल पर अगर इस्लामी अहकाम का हवाला दे इन पर तंकीद की जाती है और इस्लामी अहकाम का हवाला देकर इनके गुनाह होने का और मासियत होने का जिक्र किया जाता है तो उसके लिए आदाए इस्लाम ने और आदाए दीन ने एक अजीब और गरीब उन्वान तजवीज किया है और वो उन्वान ये है कि ये जो इन तमाम उमूर पर और इन तमाम मामलात पर नकीर की जाती है ये नकीर इस्लाम की तरफ से नकीर नहीं है ये तंकीद कुरान की तरफ से तंकीद नहीं है ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तरफ से एतराज नहीं है ये तो मुल्ला तकदीर है मुल्ला की तकदीर है कुरान की तकदीर नहीं ये हदीस की तकदीर नहीं है ये इस्लाम की तनकीद नहीं है ये तनकीद करने वाला तो मुल्ला है
आप खत्म हो गए
लोग क्या चाहते हैं कि हर काम करें शरीयत की कैद से आजाद रहे किसी तरह की कोई पाबंदी उन पर न हो और उनको कोई टोकने वाला न हो उनको कोई रोकने वाला न हो उनका मकसद ये
इस्लाम की हिमायत, इस्लाम की तबलीग, इस्लाम की तालीम
वो मुल्ला करता है, कोई और नहीं करता।
ये आपके कारोबारी तबके, ये आपके कारखानदार, ये आपके अदालतों के जज, ये आपके पुलिस अफसरान, ये आपके फौजी जर्नैल, ये इस्लाम के आदाब की तबलीग नहीं करते। इनके अपने दूसरे मशाले, इनके अपने दूसरे काम हैं। दीन की तबलीग, इस्लाम की तबलीग, कुरान सुन्नत के आकाम की तबलीग तो मुल्ला ही करता है। आप ये बताइए कि अगर मुल्ला ने आपकी मखलूक सोसाइटी पर एतराज किया है, अगर मुल्ला ने आपके सूदी कारोबार पर एतराज किया हो, अगर मुल्ला ने आपके रिश्वत लेने पर जुल्म और ज्यादती करने पर और कदरों गारत करी का बाजार कर्ज करने पर एतराज किया है, तो वो कुरान की और हदीस की रोशनी में किया है या अपनी तरफ से किया है? ये देखना होगा कि वो गुनाह के ऊपर जो तंकीद करता है और गुनाह के ऊपर जो वो नकीब करता है, वो इसलिए करता है कि कुरान ने की है, वो इसलिए करता है कि हदीस ने की है, वो इसलिए करता है कि इस्लाम ने की है। इस्लाम ने, कुरान और हदीस ने इन मासी और इन गुनाहों को इख्तियार करने की इजाजत नहीं दी है, इन पर नकीर की है, इन पर वईद बयान की है, इनके मुर्तकिबीन को फासिक करार दिया है। और क्योंकि कुरान और हदीस ने सारा काम किया है और मुल्ला वो कुरान और हदीस ही के अहकाम की तशरीह और तफसील कर रहा है, तो इसलिए मुल्ला का जो दीन है वही असल कुरान और सुन्नत का बताया हुआ दीन है। और ये लोग जो इबाहियत पसंद हैं और हर चीज को हलाल और हर चीज को जायज करार देने की कोशिश करते हैं, ये दर हकीकत गुमराह। अच्छी तरह याद रखो कि आदमी अगर अल्लाह और रसूल की हर बात को सच्ची जानता है और दिल से मानता है और गुनाह को गुनाह समझता है, तो उसका ईमान महफूज रहता है, चार से गुनाह साबित हो जाए। और अल्लाह रसूल की हर बात को सही समझता है, दिल से उसको कबूल करता है और गुनाह को गुनाह समझता है, तो वो मुसलमान है। और समझ में आने वाली बात है कि अगर कोई आदमी अल्लाह रसूल की हर बात को सच्चा नहीं समझता, वो मुसलमान नहीं। अगर कोई आदमी अल्लाह रसूल की हर बात को सच्चा नहीं समझता, दिल से नहीं मानता, वो मुसलमान नहीं है।
और जो आदमी गुनाह को गुनाह नहीं समझता और गुनाह को जायज समझता है और गुनाह को वो दुरुस्त समझता है,
तो उसके अंदर उसको गुनाह का एहसास नहीं होता, वो मुसलमान नहीं। एक आदमी नमाज नहीं पढ़ता लेकिन ये समझता है कि मैं गलती कर रहा हूं, वो मुसलमान।
एक आदमी नमाज नहीं पढ़ता लेकिन कहता है नमाज में क्या रखा,
वो मुसलमान नहीं।
एक आदमी
नमाज पढ़ता है और अल्लाह का हुक्म बजा लाता है, उसको अल्लाह का हुक्म समझता है, दिल से उसको तस्लीम करता है, वो यकीन मुसलमान। एक आदमी वो है कि जो नमाज नहीं पढ़ता, वो कहता है कि ये अल्लाह का हुक्म ही नहीं, वो सुकून को दिल से कबूल करने के लिए तैयार ही नहीं उसको मुसलमान नहीं। लेकिन एक आदमी उसको अल्लाह का हुक्म भी समझता है, दिल से कबूल भी करता है, फिर गुनाह हो जाता है और नमाज छूट जाती है, महीना छूटी रहती है, वो मुसलमान है। इसलिए वो उसको अल्लाह का हुक्म समझ रहा है, इसलिए वो उसको दिल से मान रहा है। ये बात है कि बशरी कमजोरी की वजह से उससे नमाज छूट जाती है, रोजा छूट जाता है, लेकिन जो मानते ही नहीं वो कैसे मुसलमान, जो उसको सही नहीं समझता वो कैसे मुसलमान है। इस्लाम चिपकता फिरता है कि आप मुसलमान हो ना हो लेकिन आप पर लेवल जरूर इस्लाम का लगाया जाएगा, ऐसा नहीं। इस्लाम कहते हैं गर्दन बचा तिहादन, गर्दन छुपा अल्लाह के हुक्म के सामने गर्दन छुपा दे, ये इसी तरह से मैंने किया कि अगर कोई आदमी गुनाह को गुना ही नहीं समझ नमाज नहीं पढ़ता, ऐसा क्या हुआ करने को, नमाज ना पढ़ने से कोई जुर्म नहीं होता, कोई गलती इसको खराब नहीं दिया जाएगा। ठीक है, जो लोग पढ़ते हैं उस पर हम नहीं पढ़ते थे, इसको क्या ये यार रोगे का है, ये यार पचास का है, ये यार घट का है, ये दूसरे खती काम का है, तो वो आदमी जो उसको गुनाह नहीं समझता तो मौजूदगी हदीस में फरमाया गया कि लोग तुम्हारे सामने आएंगे और ऐसी ऐसी बातें करेंगे कि जो न तुमने सुनी होगी न तुम्हारे आबा औलाद ने सुनी होगी। एक फिरका है मुनकिरी में हदीस का और वो कहता है कि हदीस की कोई अहमियत नहीं, उस पर अमल जरूरी नहीं, और इसलिए जरूरी नहीं है कि कुरान वाजे है, वो अपने बयानात के अंदर का बिल्कुल किसी तशरीह का मोहताज नहीं है। तो जब कुरान खुद वाजे है और उसको किसी तशरीह की हाजत और जरूरत नहीं है तो फिर आप हदीस को बीच में क्यों लाते हैं। लोग कहते हैं बात तो बिल्कुल लगती है, एक पैगंबर तो कुरान पेश करने के लिए आया तो उन्होंने पेश कर दिया, अब कुरान पर अमल करना है और कुरान जो है वो बिल्कुल किताब मुबीन है, उसके अंदर तो हर चीज खोल खोल कर बयान की गई है, तो इसलिए हदीस की जरूरत। कई लोग इस चक्कर में आ जाते हैं और वो हदीस की हुज्जियत का इनकार करने लगते हैं और काफिर हो जाते हैं। यहाँ अब्दुल्ला चकड़ाल भी एक आदमी गुजरा है, उसने हदीस का इनकार किया। ऐसे ही असलम जयराजपुरी एक शख्स गुजरा है, उसने हदीस का इनकार किया। एक परवेज गुजरा है, उसने हदीस का इनकार किया। ये सब मुमकिन हदीस और ये यही कहते थे कि कुरान काफी है और हदीस को उसके साथ नक्की करने की और जोड़ने की जरूरत थी। आप उनसे ये सवाल कर सकते हैं कि भाई अगर हदीस का एतबार नहीं है तो फिर तो कुरान का एतबार भी नहीं होगा,
اس لیے کہ حدیث ہی نے تو بتایا ہے کہ یہ اللہ کی کتاب ہے.
آپ کو کس نے بتایا کہ قرآن اللہ کی کتاب ہے؟
آپ کو حدیث ہی نے تو بتایا, اللہ کے نبی ہی نے تو بتایا ہے کہ یہ اللہ کی کتاب اتری ہے.
اور اللہ کا نبی جب ایک بات کو بتاتا ہے تو وہ حدیث ہوتی ہے. آپ نے فرمایا کہ یہ اللہ کی کتاب ہے, مجھ پر نازل ہوئی ہے. آپ حدیث کو نہیں مانتے تو جو قرآن کے اللہ کی کتاب ہونے کو کیسے مانتے؟ اس کا بھی انکار کرنا پڑے. اس سے آگے بڑھ کر آپ کی رسالت کا بھی انکار کرنا پڑے گا, اس لیے کہ آپ ہی نے تو بتایا ہے کہ اللہ نے مجھے رسول بنایا ہے.
اللہ تعالیٰ سے آپ کی براہ راست کوئی گفتگو نہیں ہوئی, اللہ کے نبی نے بتایا ہے کہ میں اللہ کا رسول ہوں.
اللہ کے نبی نے بتایا ہے کہ اللہ تبارک و تعالیٰ نے مجھے رسالت کا منصب عطا کیا ہے, اور اللہ تبارک و تعالیٰ نے اپنی یہ کتاب مجھ پر نازل کی ہے. آپ کہتے ہیں حدیث کا اعتبار نہیں, تو پھر آپ کی رسالت کا بھی انکار کر دو, اور قرآن کے اللہ کی کتاب ہونے کا بھی انکار کر دو. اگر آپ کہتے ہیں نہیں ہم اس کو مانتے ہیں, تو پھر کہو کہ ہم حدیث کو مانتے ہیں. یہ کیا بات ہے؟ ایک طرف آپ کہتے ہیں کہ ہم حدیث کو مانتے نہیں, اور دوسری طرف آپ قرآن کو اللہ کی کتاب حدیث کی بنیاد پر مان رہے ہیں. اللہ کے رسول کی نبوت اور رسالت کو حدیث کی بنیاد پر مان رہے ہیں. آپ تو حدیث کو مانتے نہیں. جب آپ نہیں مانتے تو قرآن کو اللہ کی کتاب کیوں مانتے ہیں, اور حضور کو اللہ کا رسول کیوں مانتے ہیں؟ اس کے علاوہ آپ کہتے ہیں کہ قرآن کافی ہے. ابھی قرآن کافی ہے تو قرآن میں تو کہا کہ اللہ واتی رسول, یہ قرآن میں تو ہے, یہ قرآن ہی میں تو ہے کہ اللہ واتی رسول, اللہ کی کتاب کو اللہ کے رسول کی کتاب کرو. تو جب اللہ نے اللہ کی کتاب کی طرح اللہ کے رسول کی کتاب کا حکم دیا ہے, تو پھر آپ کیوں کہتے ہیں کہ ہم اللہ کے رسول کی حدیث کو نہیں مانتے؟ اللہ کے رسول کی کتاب تو اسی طرح ہوگی کہ ان کی حدیثوں پر عمل کیا جائے. قرآن تو کہتا ہے من اطاع رسول فقط اطاع اللہ, جو رسول کی کتاب کرتا ہے وہ اللہ کی کتاب کرنے والا ہے. اور آپ کہتے ہیں اللہ کے رسول کی بات مانیں گے نہیں, تو نہیں مانیں گے تو آپ اللہ کی اطاعت کرنے والے بھی نہیں. موٹی موٹی باتیں, لیکن لوگ چر زبانی سے اور دھوکے دے کر عوام کو جو دین سے بے خبر ہوتے ہیں اور دین سے ناواقف اور لا علم ہوتے ہیں ان کو گمراہ یا تو رکھیں گے احادیث, ایسی حدیث کو تمہارے پاس لائیں گے کہ لن تسمعوا انتم ولا آباؤکم, نہ تم نے سنی ہوگی نہ تمہارے آبا نے سنی ہوگی. فإياكم وإياهم, ان سے دور رہو. لا يضرونكم, وہ تم کو گمراہ نہ کرے. اور ولا يفتنونكم, وہ تم کو فتنوں میں مبتلا نہ کرے. بعض لوگوں کو شوق ہوتا ہے ہر قسم کی کتاب پڑھنے کا, علم اتنا ہوتا نہیں کہ صحیح اور سلیم کو پہچان سکے, گمراہ ہوتا. صحیح اور غلط کو پہچاننے کے لیے تو علم میں مہارت ضروری ہے, علم کے اندر کمال ضروری ہے. اور جب علم کی مہارت نہیں ہوگی اور علم کے اندر کمال نہیں ہوگا تو آپ صحیح اور غلط کو آپ کیسے پہچانیں گے؟ اور جب نہیں پہچانیں گے تو گمراہ ہو جائے. چنانچہ آپ اسلم جیرانپوری کی کتابیں پڑھیں, پرویز کی کتابیں پڑھیں تو آپ گمراہ ہو جائیں گے, اور ان کے غزل اور فریب کے اندر مبتلا گرفتار ہو جائیں گے. البتہ وہ علماء راسخین اور وہ علماء کاملین جن کو اللہ تبارک و تعالیٰ نے علم مہارت عطا کی ہے اور تقویٰ اور پرہیزگاری سے ان کو سرفراز فرمایا ہے, وہ ان کی ذخیرہ کا دری کرتے ہیں اور وہ ان کی عیوب کی ایک ایک بات کو واضح کر کے ان کا جذب ثابت کرتے ہیں. ان کی عبادتوں کے کا فریب میں نہیں آتا, وہ ان کی عبادت کے حسن سے دھوکہ نہیں کھاتے, ان کی ادبی مہارت سے متاثر نہیں ہوتے. وہ سمجھتے ہیں کہ کہاں کہاں اس کے اندر نقص ہے, کہاں کہاں اس کے اندر دھوکہ ہے. ایسے ہی ہمارے یہاں ایک محقق گزرے ہیں اور بڑا ان کا چرچا ہے. انہوں نے لکھا ہے کتاب داڑھی میں ایک مشت رکھنا ضروری نہیں ہے, خشخشی اگر داڑھی میں ہو تو بھی ٹھیک. حالانکہ علماء اسلام کا اس بات پر اتفاق ہے کہ داڑھی یہ تھوڑی کے نیچے ایک مشت ہونی چاہیے اور ادھر بھی ایک مشت ہونی چاہیے اور ادھر بھی ایک مشت ہونی چاہیے, اور اگر وہ ایک مشت نہیں ہوگی تو مزاق. انہوں نے کہا کہ چاہیے لوگ شہری کے اندر بہت زیادہ تعمق سے کام اور تکلف سے کام لیتے ہیں کہ صبح صادق ہو گئی تو بس اب کچھ نہیں کھانا. نہیں نہیں, اگر کچھ تھوڑا بہت بعد میں بھی کھا رہے تو کوئی حرج نہیں. ایسے لوگ کہتے ہیں کہ جب تک کہ ہو گیا افطار نہیں ہوگا اس وقت تک روزہ افطار نہیں کیا جا سکتا, اگر پہلے کچھ کھا لیا تو روزہ ٹوٹ جائے گا. وہ کہتے ہیں کہ اس تکلف کی ضرورت نہیں ہے, اگر تھوڑا بہت پہلے کھانے کی نوبت آ جائے تو چل جائے گا روزہ ٹھیک ہو جائے. روزے کے اندر بھی یہ رعایت دے دی کہ اگر ہو گیا افطار سے پہلے آدمی کچھ کھا لے, یعنی یہ کہ اس کو اندازہ نہیں ہوا, وہ سمجھا کہ غروب ہو گیا اور ابھی غروب میں دو چار منٹ باقی تھے تو اس نے کھا لیا, تو مسئلہ تو یہ ہے کہ اس کا روزہ ٹوٹ گیا اور اس کو قضا کرنی پڑے گی. افطار یہاں نہیں ہوگا, مغالطہ ہوا. غروب کے اندر دو تین منٹ باقی تھے, اس نے چکر کے غروب ہو گیا اور روزہ افطار کر لیا. تو مسئلہ یہ ہے کہ یہاں قضا ہو تو کہتے ہیں قضا کر, دو چار منٹ میں کیا ہوتا, سارے دن تو روزہ رکھا ہے. اسی طریقے سے وہ کہتے ہیں کہ شہری کے اندر یہ کہا جاتا ہے کہ طلوع صبح تعارف کے بعد بالکل کچھ نہ کھا رہا, کہتے ہیں ایک دو منٹ میں اگر بات نہیں بھی کھا رہے تو سارے دن تو روزہ رکھے ہی گا نا, تو اس لیے اس میں کوئی اپنا اتحاد چلا. وہ کہتے ہیں صاحب یہ جو سارے ثواب ہوتا ہے, سیاح کا انتقال ہو گیا اور آپ اس کو ثواب پہنچانے کے لیے غربا کو کھانا کھلا رہے ہیں یا صدقہ وغیرہ پیسے اور نقد کی شکل میں کر رہے ہیں, یہ کسی کو کپڑا فراہم کر رہے ہیں اور یہ سامان پہنچانے کی آپ کوشش کرتے ہیں, تو وہ کہتے ہیں کہ یہ منی آرڈر واپس آ جاتا ہے, میں وہاں نہیں جاتا, ثواب نہیں پہنچتا. اس طرح اس سال ثواب سے فائدہ ہوتا ہے. اسی طریقے سے حد ہو گئی ہے, حد ہو گئی ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم کے اصحاب کی شان میں بےعدبیاں اور گستاخیاں کی, حضرت عثمان رضی اللہ تعالیٰ عنہ کی شان میں گستاخیاں کی, دوسرے حضرات صحابہ کے اوپر کیچڑ اچھالا اور خلافت سے ربوبیت تک ایک کتاب لکھ کر سر کا پیالہ پینے کے لیے لوگوں کو دیا اور کہتے ہیں کہ ساتھ عید کے خطوط یاد اللہ کا نبی کہتا اللہ اللہ کی اصحابی لا تتخذوهم قربا من بعدي فمن احبهم فبحبي احبهم ومن ابغضهم فببغضي ابغضهم. اللہ سے ڈرنا, اللہ سے ڈرنا, میرے صحابہ کو اپنی بدگمانیوں کا نشانہ نہ بنانا, ان کو اپنی تنقید کا ہدف نہ بنانا. جو آدمی مجھ سے محبت کرتا ہے وہ میرے صحابہ سے بھی محبت کرتا ہے, اور جو آدمی مجھ سے بغض رکھتا ہے وہ میرے صحابہ سے بھی بغض رکھتا ہے. قرآن میں حضرات صحابہ کے مناقب بہت تفصیل کے ساتھ بہت بہت بیان فرمائے ہیں, اور یہاں حال یہ ہے کہ جناب ان کے اوپر تنقید کی جا رہی اور کہا کہ نبی کے علاوہ کوئی آدمی تنقید سے بالاتر نہیں. مطلب یہ ہے کہ نبی کے علاوہ تنقید سے کوئی بالاتر نہیں ہے, لہذا صحابہ پر تنقید کی جا سکتی ہے, محدثین پر تنقید کی جا سکتی ہے, فقہا پر تنقید کی جا سکتی ہے. چنانچہ محدثین پر بھی تنقیدیں کی ہیں, فقہا پر بھی تنقیدیں کی ہیں, اور صحابہ پر بھی تنقیدیں کی ہیں, اور لٹریچر میں اس کی مثالیں بھری پڑی ہیں, اور گھر کے بھیدی مولانا امین احسن اصلاحی جو جماعت کے اندر علمی اعتبار سے میرے دماغ سے بھی فائد اور بلند تصور کیے جاتے تھے, اور میرے تمام تر وہ دماغ کے ساتھ رہے, اور بعد میں انہوں نے علیحدگی اختیار کی. ان کا فیصلہ ہے کہ اس دماغ کے اندر خیر نام کی کوئی چیز نہیں, اس جماعت کے اندر خیر کام کی کوئی چیز نہیں ہے, اور یہ سخت مضر ہے. تب آپ مجھے بتا دیں کہ جو لوگ نبی کے پیغمبروں کو معاف کر, نبی کے صحابہ کو معاف کرنے کے لیے تیار ہیں, محدثین کو معاف کرنے کے لیے تیار ہیں, فقہا کو معاف کرنے کے لیے تیار ہیں, تو ان کو مضر کہا جائے گا, مفید کہا جائے گا. ہاں مطلب جنہیں پیسے ملتے ہیں وہ یہی کہیں گے مفید. ایسے لوگ بہت ہیں پیسوں میں بک جائے, اور پیسوں میں بکنے کے بعد وہ باطل کی تائید کرتے ہیں, اور نہ صرف یہ کہ باطل کی تائید کرتے ہیں بلکہ باطل کی تائید میں سرگرم عمل رہتے ہیں, اور نہ صرف یہ کہ باطل کی تائید میں سرگرم عمل رہتے ہیں بلکہ اس کو اپنی زندگی کا مشن بنا لے. تو اگر آپ کو تائید کرنے والے لوگ ملیں گے تو وہ کوئی نہیں, ہم پیسوں کی وجہ سے انہوں نے جناب تائید شروع کی ہے, اور تائید سرگرم ہو گئے ہیں, اور پھر اس تائید کو انہوں نے اپنی زندگی کا مشن بنا لیا ہے. ہماری کسی کے ساتھ ذاتی کوئی مخاصم نہیں, ہمارا کسی کے ساتھ ذاتی کوئی مسئلہ نہیں, ہم تو قرآن حدیث کی بات کو لے کر چلتے ہیں اور قرآن حدیث کی بات کو بیان کرتے ہیں. آپ مجھے بتائیے کہ موجود صاحب نے لکھا ہے کہ اگر مرد و زن کا اختلاف عام ہو جائے اور ان کی سوسائٹی میں مل بیٹھنے کو رواج حاصل ہو جائے, جیسے آج کل آپ कॉलेजों में जाकर देख लीजिए, यूनिवर्सिटियों में जाकर देख लीजिए, अदालतों में जाकर देख लीजिए, तकरीबात में जाकर देख लीजिए, और संकट मध्य धर्म का इख्तलाफ आम हो जाए और इनका मिल बैठना व विवाद पा जाए और जिना को बड़ा जुर्म न समझा जाए, ये मधुरी लिखते, और जिना को बड़ा जुर्म न समझा जाए तो जिना करने वाले को इस्लामी शरीयत में जो सजा दी गई है वो सिवाय जुर्म के हत्या लिखो। जब मर्द जन का इख्तलाफ आम हो जाए और क्या मर्द मिलकर बैठने लगे और इसका विवाद हो जाए और जिना को बड़ा जुर्म न समझा जाए, तो अगर उस सोसाइटी में और उस माशरे में कोई आदमी जिना का इर्तिकाब करता है तो इस्लाम की जो सजा रजम की है या गैर शादीशुदा के लिए 100 करोड़ की है, ये सिवाय जुर्म के होता है, यानी ये जुर्म। उनका मतलब क्या है कि जब मिल बैठेंगे तो जिना तो होगा, जब इख्तलाफ आम होगा तो फिर ये जुर्म तो सरदर्द होगा, और इस जुर्म को आजकल को बड़ा जुर्म भी नहीं समझा, इसलिए कि रिवाज काम इन मखलूत सोसाइटियों में इसका रिवाज आम है, तो इसलिए इसको बड़ा जुर्म भी नहीं समझा। अब कोई उनसे पूछे कि जब इस जुर्म का इंतकाम होने लगे तो जरूरत इसकी होगी कि छुट्टी दी जाए या जरूरत इसकी होगी कि सख्त सजा देकर इसको रोका जाए। अगर आप वो सजा नहीं देंगे तो इसके माने लोगों को ढील देंगे, और लोगों को ढील देंगे तो इसका मतलब ये कि उस जुर्म की हौसला अफजाई होगी और उस जुर्म का वह विवाद बढ़ेगा। जुर्म तो बहरहाल है, जरूरत इसकी है कि उस जुर्म की हौसला अफजाई की जाए या उस जुर्म को जड़ से उखाड़ कर फेंकने की कोशिश की जाए। इसकी जरूरत है कि उस जुर्म को जड़ से उखाड़ कर फेंकने की कोशिश की जाए। पुराने मजीद ने तो कहा कि ये सजाएं जो होती हैं ये लोगों की इबरत के लिए होती है, और ये इबरत इसीलिए होती है ताकि इन जरायम का इंतकाम न किया जाए। और आप ये कह रहे हैं अगर उस काम सजा दाखिल की जाएगी तो जुल्म होगा, तो इसके माने ये है कि आप इस्लामी सजा की मुखालफत कर रहे हैं और इस जुल्म को फैलने देने की इजाजत दे रहे हैं। इस तरह की बहुत सी बातें हैं कि जिनकी वजह से या तो रकम के अहादीस मालम तस्मुलाकुम वाला, ये ऐसी बातें तुम्हारे सामने करेंगे कि जिनको न तुमने सुना होगा और न तुम्हारे बुजुर्गों ने सुना होगा, तुम इनसे दूर रहना वरना ये तुम्हें गुमराह करेंगे और तुम्हें फितनों के अंदर मुब्तला करेंगे। इसलिए जरूरत है वही कि अल्लाह के नेक बंदों के साथ अपना ताल्लुक कायम किया जाए और उस ताल्लुक को ज्यादा से ज्यादा मजबूत और ज्यादा से ज्यादा मुस्तहकम बनाने की कोशिश की जाए ताकि अल्लाह तबारक व तआला इन फितनों से हमारी हिफाजत करे। वरना फितने इस कदर तेजी के साथ मुतवज्जे, अब आप देखिए फितने ही है कि कश्मीर के अंदर तो भारत की फौज मुसलमानों को कत्ल कर रही है और पाकिस्तान के अंदर मुसलमानों की फौज मुसलमानों को कत्ल कर रही है। कितनी अजीब बात, कश्मीर के अंदर तो भारत की کی فوج مسلمانوں کو قتل کر رہی ہے اور پاکستان کے اندر مسلمانوں کی فوج مسلمانوں کو قتل کر رہی ہے اور تھرلے سے کر رہی ہے اور بھگوان کے دہن کر رہی ہے اور اپنے اس پتری کو صحیح قرار دے رہی ہے اور اس کی تعریف کے اندر دلائل پیش کر رہی ہے. یہ اور بات ہے کہ وہ سب جھوٹے ہیں, لیکن ضرورت دیکھیں اور خیال کر لیجیے کہ فتنوں کی نوعیت کیا اور فتنوں نے اس قدر سر اٹھایا, ان سے بچنے کے لیے اسی کی ضرورت ہوگی کہ اللہ کے نیک بندوں کے ساتھ اپنے رب اور تعلق کو مضبوط کیا جائے کہ اللہ ہمارے ایمان کی حفاظت اور اللہ تبارک و تعالیٰ ہمیں حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت نصیب کرنا اور اللہ تبارک و تعالیٰ اپنی رضا اور اپنا قرب عطا فرمائے اور ہماری مغفرت فرمائے, ہمیں قبر کے عذاب سے, حشر کے عذاب سے اور جہنم کے عذاب سے محفوظ فرما دے. ہمارا مطمئن نظر سوائے اللہ کی رضا اور اس کی خوشنودی اور مغفرت کے وہ کچھ واخر جہنم.
www.ahnaf.com علماء کرام کی تقاریر, مناظرے, حمد و نعت اور اسلامک آڈیو کا بہترین کلیکشن ahnaf.com.